तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
कार्यक्रमलाई अगाडि बढाउँ आजको पछिल्लो एसपिएस समाचारबाट। आजको मुख्य समाचारमा सिडनी, इलावारा र ब्लू माउन्टेन क्षेत्रमा थप एक हप्ताका लागि कोरोना भाइरस प्रतिबन्धहरू कायम रहने, सङ्घीय सरकारको आगामी बजेटमा वृद्ध स्याहारका लागि पूर्वानुमानभन्दा 10 अर्ब डलर बढी छुट्याइने र महिला स्वास्थ्यका लागि 30 करोड डलर लगानी समावेश गरिने सरकारको भनाइ र अफगानिस्तानमा एक स्कुल बाहिर भएका विभिन्न विस्फोटनका कारण कम्तीमा 58 जनाको मृत्यु, ज्यान गुमाउनेहरूमा प्राय बालबालिका रहेको रिपोर्ट। न्यू साउथ वेल्समा गत 24 घण्टाभित्र कोरोना भाइरसको एउटा पनि सामुदायिक संक्रमण पुष्टि नहुँदा हाल बृहत सिडनी, इलावारा र ब्लू माउन्टेन क्षेत्रमा लागू गरिएका प्रतिबन्धहरूलाई थप एक हप्ता कायम राखिने घोषणा गरिएको छ। गत हप्ता पूर्वी सिडनीमा एकै परिवारका 2 जनामा कोरोना भाइरस पुष्टि भएपछि सार्वजनिक यातायात र भवनभित्र मास्क प्रयोग गर्न अनिवार्य बनाइएको थियो। त्यसका साथै घरभित्र 20 जनाभन्दा बढी मानिसहरू एकसाथ भेला हुन नपाउने नियम पनि सुरु गरिएको थियो। र आज होटेल क्वारेन्टिनमा रहेका 6 जनामा मात्र कोरोना भाइरस पुष्टि भए तापनि गत हप्ताको सामुदायिक संक्रमणको स्रोत पुष्टि हुन नसकिरहेका कारण थप एक हप्ताका लागि नियम परिवर्तन नगर्ने निर्णय न्यू साउथ वेल्स हेल्थद्वारा गरिएको छ। तर पसलहरूमा चाहिँ कर्मचारी बाहेकका उपभोक्ताहरूले मास्क लगाउन नपर्ने न्यू साउथ वेल्स हेल्थका डाक्टर स्टेफेन कोनाटीले बताए।
There will be one change to the existing orders with retail customers no longer required to wear masks. Though public-facing staff in retail outlets must continue to do so. Masks are compulsory on public transport and in public indoor venues, such as theatres, hospitals and aged care facilities.
यसै क्रममा विदेशमा कोरोना भाइरस विरुद्धको खोप लगाएर फर्किएका केही अस्ट्रेलियालीहरू COVID-19 संक्रमित भएको पुष्टि हुनु नौलो कुरा नभएको एक सरुवा रोग विशेषज्ञले बताएका छन्। गत 3 हप्तामा विदेशबाट फर्किएका र होटेल क्वारेन्टिनमा रहेकाहरूमध्ये 6 जनामा कोरोना भाइरस पुष्टि भएको छ र क्यानबेरास्थित अस्ट्रेलियन नेसनल युनिभर्सिटीका सरुवा रोग सम्बन्धी विज्ञ डाक्टर सञ्जय सेनानायके भन्छन्, कोरोना भाइरस विरुद्धका खोपहरूले संक्रमणलाई रोक्न सहयोग पुराए तापनि त्यसबाट पूर्ण रोकथाम चाहिँ सम्भव रहेको छैन।
The mRNA vaccines are about 80% effective in preventing all types of infection, including asymptomatic infection, which is really great, but it's not 100%. So there will always be breakthrough cases despite people being vaccinated.
आगामी मङ्गलबार सङ्घीय सरकारको बजेट नीति सार्वजनिक गर्ने तयारी गरिरहेका ट्रेजरर जोस फ्राइडेनबर्गले आगामी आर्थिक वर्षको बजेट नीतिमा वृद्ध स्याहार क्षेत्रका लागि पूर्वानुमानभन्दा 10 अर्ब डलर बढी छुट्याइने बताएका छन्। फ्राइडेनबर्गले 2021-22 लागि सरकारी बजेट सार्वजनिक गर्दैछन् र अहिलेसम्मको आफ्नो तेस्रो बजेटमा वृद्ध स्याहार सेवाहरूको सञ्चालन, अनुगमन र परीक्षण लगायतका कामहरूका लागि लगानी बढाइने बताएका हुन्। साथै बजेट सार्वजनिक गर्दा देशको अन्तर्राष्ट्रिय सीमा कहिलेसम्म बन्द रहने बारे सरकारी अनुमानबारे पनि उनले बताउनेछन्। र एसपिएससँग कुरा गर्दै फ्राइडेनबर्गले भने सन् 2022 सालसम्ममा सीमा खुल्ने सरकारी अपेक्षा रहन सक्ने सङ्केत दिएका छन्, तर उक्त निर्णयको लागि स्वास्थ्य सल्लाह निर्णायक रहने पनि उनले जोड दिए।
That medical advice has helped keep Australians safe. That medical advice has helped keep the virus at bay here in Australia. And with a strong health position, we've had a strong economic recovery.
अर्कोतर्फ सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्ट र महिला मामिला सम्बन्धी मन्त्री मरिस पेनले चाहिँ सर्भिकल र स्तन क्यान्सर लगायतका महिला स्वास्थ्य सेवाका लागि 35 करोड डलरभन्दा बढीको लगानी गरिने घोषणा गरेका छन्। साथै मदर्स डेको अवसर पारेर गरिएको उक्त पछिल्लो घोषणामा समयभन्दा पहिले हुने शिशुको जन्मका लागि पनि सहायता समावेश रहने मन्त्री हन्टले बताए।
Of women's health support measures. The $354 million starts with support for premature birth and overcoming the challenges and the problems of premature birth. That includes $13.7 million for the Australian Preterm Birth Prevention Alliance.
र सन् 2020-देखि 21 सालसम्मको बजेट घाटा अब $155 बिलियन पुग्ने अनुमान गरिएको छ। यसअघि बजेट घाटा $197.7 बिलियनसम्म रहने सरकारको भनाइ थियो। एक अर्को समाचारमा, आगामी मे 20 तारिक आफ्नो आर्थिक बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको भिक्टोरिया सरकारले चाहिँ मेलबर्न सिबिडीमा कोरोना भाइरस प्रभावित व्यवसायहरूका साथै पर्यटन उद्योग र डढेलो रोकथाम सम्बन्धी आदिवासी नेतृत्व योजनाहरूका लागि थप लगानीको घोषणा गरेको छ। सरकारका अनुसार सिबिडी क्षेत्रका लागि $260 मिलियनभन्दा बढी लगानीका साथ प्रभावित व्यवसायहरूलाई आर्थिक सहयोग प्रदान गरिनेछ। साथै सिबिडीमा रहेका रेस्टुरेन्ट र क्याफेहरूको सहयोगका लागि ग्राहकहरूले गर्ने खर्चको 20% सहुलियत प्रदान गर्न सकिने भाउचरको व्यवस्था गराउने पनि योजना सरकारको रहेको बताइएको छ। यस्तै भिजिट भिक्टोरिया नामक पर्यटन प्रचार अभियानका लागि थप $55 मिलियन पनि लगानी गरिने राज्य सरकारको भनाइ छ। सिरियामा इस्लामिक स्टेट नामक आतंकवादी समूहमा संलग्न रहेको र विदेशमा हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका सिडनीका 30 वर्षीय पुरुषलाई अदालत समक्ष उपस्थित गराइएको छ। सन् 2013 सालमा उक्त पुरुष टर्की हुँदै सिरिया गएको, जहाँ उनले आइएसका लागि विदेशी लडाकुहरूलाई उक्त क्षेत्र प्रवेश गराउन भूमिका निभाएको प्रहरीको आरोप रहेको छ। झण्डै 2 वर्ष टर्कीस्थित जेलमा रहेका उक्त पुरुषलाई अस्ट्रेलिया फिर्ता पठाइएको थियो र हिजो उनी मेलबर्न आउने बित्तिकै उनलाई 14 दिने अनिवार्य क्वारेन्टिनमा राख्दै प्रहरी हिरासतमा पनि लिइएको थियो। यसै क्रममा आज मेलबर्न म्याजिस्ट्रेट अदालत समक्ष भिडियो लिङ्क मार्फत उक्त पुरुषलाई उपस्थित गराइएको थियो र आगामी मे 21 तारिक अदालत समक्ष पुनः उपस्थित हुने आदेशका साथ उनलाई हिरासतमा राखिनेछ। अफगानिस्तानको राजधानी काबुलस्थित एक स्कुल बाहिर भएका विभिन्न विस्फोटनका कारण कम्तीमा 58 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। समाचारहरूका अनुसार ज्यान गुमाउनेहरूमा 11 देखि 15 वर्ष उमेरका विद्यार्थीहरू ठूलो सङ्ख्यामा रहेका छन्। अफगान गृह मन्त्रालयका प्रवक्ताका अनुसार कार बम र मोर्टारहरूको प्रयोगका साथ भएको अनुमान गरिएको उक्त हमलाका कारण 150 अन्य घाइते भएका छन्। घटनापछि जहरा नामक एक विद्यार्थीले आफूहरू स्कुलबाट बाहिर जाँदै गर्दा भएको विस्फोटनका कारण उनले आफ्नो साथी पनि गुमाएको बताएकी छन्।
I was with my classmate. We were leaving school when suddenly an explosion happened. My classmate died. 10 minutes later, another explosion happened, and in the space of a couple of minutes, another explosion. Everyone was screaming, and there was blood everywhere. I couldn't see anything clearly.
घटनापछि राष्ट्रपति अशरफ घानीले हिजो भएको उक्त घटनाको दोष तालेबानमाथि लगाएका छन्। तर गए केही दशकदेखि नै सरकार विरुद्ध उभिएको उक्त समूहले चाहिँ पछिल्लो हमलामा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै राष्ट्रपतिको आरोपको खण्डन गरेका छन्। स्कटल्यान्ड संसदमा युकेबाट स्वतन्त्रताको वकालत गर्ने समूहद्वारा बहुमत हात पारिएको छ। यस अन्तर्गत युनाइटेड किङ्डमबाट स्कटल्यान्ड छुट्टिने बारे राजनीतिक र संवैधानिक बहस पुनः सुरु हुन सक्ने प्रष्ट सङ्केतमा प्रथम मन्त्री निकोला स्टर्जनले कोरोना भाइरसको महामारी अन्त्य भएपछि दोस्रो पटक फेरि स्कटल्यान्डको स्वतन्त्रताबारे जनमत सङ्ग्रह आयोजना गर्ने काम सुरु गर्ने बताएकी छन्।
The people of Scotland have voted to give pro-independence parties a majority in the Scottish Parliament. Now, the final numbers may not yet be known, but it is beyond doubt that the pro-independence majority in our new Parliament will be larger than it was in the last one. Both the SNP and the Scottish Greens stood on a clear commitment to an independence referendum within the next parliamentary term. And both of us made clear that the timing of a referendum should be decided by a simple majority of MSPs in the Scottish Parliament.
अर्कोतर्फ एक छुट्टै निर्वाचनमा सादिक खान लन्डनका मेयर पदमा पुनः निर्वाचित भएका छन् र आफ्नो जितपछि समर्थकहरूलाई सम्बोधन गर्दै खानले आफ्नो दोस्रो कार्यकालका लागि राजधानी सहरमा रहेका विविध समुदायबीचको सम्बन्ध सुधार्न प्रमुख ध्यान दिने बताएका छन्।
I promise to strain every sinew to help build a better and brighter future for London after the dark days of the pandemic. And to create a greener, fairer, and safer city where all Londoners get the opportunities they need to fulfill their potential.
अब खेलकुद सम्बन्धी समाचार र म्याड्रिड ओपन टेनिस प्रतियोगितामा अस्ट्रेलियाकी एस्ली बार्टी फाइनलमा बेलारुसकी अरिना साबालेन्का विरुद्ध पराजित भएकी छन्। क्ले कोर्टमा आयोजना भएको उक्त प्रतियोगितामा 6-0, 3-6, 6-4 स्कोरका साथ भएको हारपछि विश्व नम्बर एक महिला खेलाडी रहेकी बार्टीले लगातार 16 पटक हात पारेको जितको अभियान पनि अन्त्य भएको छ। अर्कोतर्फ एएफएल सम्बन्धी समाचारमा चाहिँ सेन्ट किल्डाले गोल्ड कोस्ट सन्सलाई 9 पोइन्टले पराजित गरेका छन्। 52 विरुद्ध 63 पोइन्टका साथ भएको यो जित सेन्ट किल्डाको लगातार दोस्रो जित हो भने सन्स विरुद्ध चाहिँ उक्त मेलबर्न क्लबको यो लगातार 5औँ जित हो। सुपर रग्बीको फाइनलमा क्विन्सल्यान्ड रेड्सले एसिटी ब्रम्बिजलाई 16 विरुद्ध 19 पोइन्टले पराजित गरेका छन्। जेम्स ओकनरद्वारा म्याचको 84 मिनटमा गरिएको सफल ट्राईका साथ ब्रिस्बेन रङ्गशालामा गत वर्षका विजेता रहेका ब्रम्बिजलाई पराजित गर्न सहयोग गरेको हो। र 42,000 दर्शक सङ्ख्या रहेको उक्त म्याचपछि पत्रकारहरू समक्ष बोल्दै क्विन्सल्यान्ड रेड्सका प्रशिक्षक ब्राड थोनले आफ्ना खेलाडीहरूको प्रशंसा गरेका छन्।
My stomach was turned inside out. I was trying to trust up there. But they tried, you know, they did their job, they got it done. And in the those big moments at the end, you just saw the guys flourish. And that, you know, when they lean towards that, it's an exciting thing.
अब आजको विदेशी मुद्राको विनिमय दर र एक अस्ट्रेलियाली डलर बापत आज नेपाली 92 रुपियाँ 45 पैसा 78 अमेरिकी सेन्ट र 64 युरो सेन्ट प्राप्त हुनेछ। अब भोलि सोमबारको मौसम सम्बन्धी विवरण। पर्थमा प्राय घाम लाग्दै 25 डिग्रीसम्म अधिकतम तापक्रम पुग्नेछ। एडलेडमा चाहिँ पानी पर्न कम हुँदै जाने र 19 डिग्री, 16 डिग्रीसम्म पुग्ने मेलबर्नमा केही बेर पानी पर्नेछ। होबार्टमा चाहिँ पानी र हावाहुरी कम हुँदै जाने र 17 डिग्री अधिकतम तापक्रम रहनेछ। केही बेर पानी पर्ने क्यानबेरामा 19 डिग्री, वुल्लङ्गङ सिडनी र न्युकासलमा मौसम सफा र अधिकतम तापक्रम रहनेछ क्रमशः 24, 25 र 26 डिग्री। मौसम सफा रहने ब्रिस्बेनमा 28 डिग्री, केन्समा आंशिक बदली र 30 डिग्री र डाविनमा घाम लाग्ने र 34 डिग्री अधिकतम तापक्रम रहनेछ। यसका साथ आजको एसपीएस समाचार यति नै।
तपाईँ एसपीएस नेपालीको साथमा हुनुहुन्छ। लाइक, शेयर र कमेन्ट गर्नुहोस्। SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।